अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजको पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
टेम्पोर अटो रिक्सा चालकले सवारी चालक अनुमति पत्र अनिवार्य लिनुपर्ने अदालतको आदेश। राष्ट्रिय अनुसन्धानको जागिर लगाउने नाममा बाँकेमा 2 करोडको ठगी।
दशैंका लागि कर्णालीमा चामल ढुवानी तीव्र। सुर्खेतका बाढी पीडितको दशैं यो वर्ष पनि तिरपालमै।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र हात्तीको संख्या बढ्दै। कञ्चनपुरमा 13 वर्षे स्कुले बालकको मृत्युपछि तनाव।
र चन्द नेतृत्व माओवादीद्वारा अपहरित रोल्पा थवाङ गाउँपालिका अध्यक्षको खोजी जारी। महेन्द्रनगरको गड्डा चौकी भन्सार नाकामा एक्स-रे मेसिन जडान।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बीमा, स्क्रैच कार्ड मार्फत ₹1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
पश्चिम डायरीको सुरुमा टेम्पो र अटो रिक्सा चालकले सवारी चालक अनुमति पत्र अनिवार्य लिनुपर्ने उच्च अदालतको आदेशको खबर रहेको छ। उच्च अदालतले चालक अनुमति पत्र नभएका व्यक्तिलाई टेम्पो र अटो रिक्सा चलाउन रोक लगाएको छ। टेम्पो अटो रिक्सा व्यवस्थित गराउन माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा दायर रिटमा न्यायाधीश द्वय विष्णुदेव पौडेल र लेखनाथ पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतम, बर्दियाका अध्यक्ष नरेन्द्र शर्मा कोइराला र अधिवक्ताहरू विकास आचार्य, कुष्मा सुवेदी तथा पूर्णबहादुर शाहीले शुक्रबार हिजो चालक अनुमति पत्र नभएकालाई टेम्पो अटो रिक्सा चलाउन बन्देजको माग गर्दै रिट दायर गर्नुभएको थियो। मञ्चका बाँकी अध्यक्ष अधिवक्ता बसन्त गौतमले टेम्पो र अटो रिक्साले गैर कानुनी तथा जोखिमपूर्ण रूपमा यात्रु ओसार्ने कार्य गरेकाले त्यसविरुद्ध अदालतमा रिट निवेदन दर्ता गरेको बताउनुभयो। सवारी तथा यातायात व्यवस्था N2049 अनुसार टेम्पो र अटो रिक्सा चलाउन लाइसेन्स लिनुपर्ने व्यवस्था समेत गरिएको छ। टेम्पो र अटो रिक्साले गैर कानुनी तथा जोखिमपूर्ण रूपमा यात्रा ओसार्ने कार्य गरेकाले त्यसविरुद्ध अदालतमा रिट हालिएको हो। आजको नागरिक पश्चिमेलीमा खबर छापिएको छ।
बाँके रोजगारीको नाममा ठगीमा परेको यो घटना नयाँ होइन। बेरोजगार युवाहरू रुपैयाँ खर्चेर पनि रोजगार पाउने आशामा विभिन्न स्थानमा नयाँ तरिकाले ठगीको शिकार हुँदै आएका छन्। बाँके सहित दाङ, सुर्खेत, कैलाली र बर्दिया जिल्लाबाट 43 जना युवाहरूबाट एउटा गिरोहले जागिर लगाउने नाममा करिब 2 करोड रुपैयाँ ठगी भएको खुलेको छ। कोहलपुर वडा नम्बर 11 बस्ने महेश आचार्य र सुर्खेत बस्ने विराट आचार्यले युवाहरूलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाउने नाममा रकम असुली गरेको खुलेको हो। कोहलपुर वडा नम्बर 11 बस्ने महेश आचार्य अहिले परिवारसहित भारततिर लुकी छिपी बस्दै आएको प्रहरीको भनाइ छ। युवाहरूलाई आफू राष्ट्रिय अनुसन्धानमा काम गरिरहेको दावी गर्दै महेश आचार्य र विराट आचार्यले युवाहरूबाट 2-5 लाख रुपियाँसम्म असुली गरेको तथ्य बाहिर आएको हो। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
सुर्खेतमा चाडपर्वका बेला कर्णालीमा चामल अभाव हुन नदिन खाद्य संस्थानले ढुवानी व्यवस्थापनलाई तीव्र बनाएको छ। दशैं तिहार लक्षित गरेर संस्थानले 29,000 क्विन्टल सहुलियतको चामल ढुवानी गर्न लागेको हो। सेनाको स्काई ट्रक दुर्घटना परेपछि कर्णालीमा रोकिएको खाद्यान्न ढुवानी चाड पर्व नजिकिँदै गर्दा तीव्र पारिएको हो। सेनाको स्काई ट्रक दुर्घटना परेपछि संस्थानले निजी क्षेत्रका एयरलाइन्ससँग चामल ढुवानीको सम्झौता गरेको थियो। संस्थानको सुर्खेतका प्रमुख भीम थापाले जहाजबाट ढुवानी महँगो पर्न थालेपछि खचडबाट ढुवानी गरिरहेको बताउनुभयो। संस्थानले गत आर्थिक वर्षमा कर्णालीका लागि 68,000 क्विन्टल खाद्यान्न पठाएको थियो। चाडपर्वलाई लक्षित गरेर खाद्य संस्थानले सडक पहुँच नपुगेका डिपोमा खच्चडबाट चामल ढुवानी गर्दै आजको कान्तिपुरमा प्रकाश अधिकारीले खबर लेख्नु भएको छ।
तीन वर्ष अघि आएको बाढीबाट विस्थापित सुर्खेतका पीडितको दशैं यो वर्ष पनि तिरपालमै बित्ने भएको छ। विस्थापितको पुनर्स्थापनामा सरकारले चासो नदिएका कारण आफ्नै घरमा दशैं मनाउने बाढी पीडितको सपना यस वर्ष पनि पूरा नहुने भएको हो। तीन वर्षमा तीनवटै सरकार फेरिए, कैयौं व्यक्ति मन्त्री भए, तर हामी तिरपालबाट बाहिरिन सकेका छैनौँ। सुर्खेत भेरीगङ्गा बाह्र हटारू खोला किनारमा तिरपालमा बस्दै आउनुभएका लेक प्राजुल आठ डुम्री खोलाका बाढी पीडितले भन्नुभयो, उहाँहरू 2071 सालमा आएको बाढीले घरवास बगाएपछि त्यही खोला किनारमा बस्न बाध्य भएका छन्। स्थानीय निर्वाचनका बेला यस वर्षको दशैं आफ्नै घरमा मनाउने आश्वासन दिने नेता पनि फर्केर त्यहाँ नपुगेको बाढी पीडितहरूको दुखेसो छ। बाढी पीडितको दशैं यो वर्ष पनि तिरपालमै, गणेश कञ्चन भारतीले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो पटक गरिएको अनुगमनमा हात्ती र बाघको संख्या निकै बढेको पाइएको छ। त्यहाँ 100 बढी हात्ती र बाघको संख्या 62 पुगेको छ र दुई वर्ष अघिको संख्यामा यो निकै ठुलो वृद्धि हो। यो अवधिमा वातै बढेको निकुञ्जले जनाएको छ। अनुगमनका क्रममा 62 वयस्क बाघ फेला परेको निमित्त संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभयो। पछिल्लो पटक अनुगमन गर्ने क्रममा 13 डमरु समेत भेटिएका थिए। सन् 2013 गणनामा 35-50 बाघ थिए। आहारा, चितल, बन्देल, जरायो, लुङ्गुवा लगायत जनावरको वृद्धिसँगै बाघको संख्या पनि बढ्दै गएको थापा बताउनुहुन्छ। कान्तिपुरमा कमलपन्थीले खबर लेख्नु भएको छ।
अपहरणमा पर्नुभएका थवाङ गाउँपालिका प्रमुख वीरबहादुर घरतीलाई खोज्न व्यापक प्रहरी परिचालन गरिएको छ। नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रमुख घरतीलाई अपहरण गरेका हुन्। गाउँपालिका प्रमुखको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरतीको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले भन्नुभयो, सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ। शनिबार गाउँसभा उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम तय भएपछि हेलिकप्टरबाट स्पेसल टास्क फोर्स थवाङ झारिएको छ। चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद रोल्पाका संयोजक लालबहादुर ओलीले विज्ञप्ति जारी गर्दै थवाङ गाउँपालिका प्रमुख घरतीलाई आफूहरूले नियन्त्रणमा लिएको स्वीकारेका छन्। नागरिक दैनिकमा खबर छ।
बेपत्ता 13 वर्षीय स्कुले बालकको शव भेटिएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका 7 हल्दुखाल क्षेत्र तनावग्रस्त भएको छ। स्कुलबाट हराएका बालक 4 दिनपछि बुधबार साँझ मृत भेटिएपछि आफन्तले हत्या आरोपीको घरमा आगजनी र ढुङ्गामुढा गर्ने लगायत गतिविधिले उक्त क्षेत्रमा तनाव भएको हो। मृतकका आफन्तले शुक्रबार हिजो बिहानै हत्याका मुख्य आरोपी भनिएका आशिष अधिकारीको घर र गोठमा आगजनी गर्नुका साथै ढुङ्गा प्रहार गरेका थिए। आगो निभाउन पुगेको दमकललाई पनि अवरोध गर्न खोजेपछि प्रहरी र स्थानीय बीच झडप भएको थियो। स्थानीयले प्रहरीमाथि नै ढुङ्गा प्रहार गर्न थाले। आगजनीबाट हत्या आरोपी आशिषको गोठ जलेर नष्ट भएको छ। कान्तिपुरमा भवानी भट्टले खबर लेख्नु भएको छ।
भन्सार विभागले काठमाडौँ उपत्यका बाहिर पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा एक्सरे मेसिन जडान गरेको छ। हिजो भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपालले गड्डाचौकी भन्सार कार्यालयमा जडित प्रविधियुक्त ब्यागेज एक्सरे मेसिन उद्घाटन गर्नुभयो। उद्घाटनसँगै हिजोदेखि नै नाकामा मेसिनका माध्यमबाट ब्यागेज जाँच थालिएको छ। विष्णु प्रसाद देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बाजुराको बुढी नन्दा नगरपालिका 6 दैया स्थित पशुपति आधारभूत विद्यालयमा प्रधानाध्यापकले नै खेताला शिक्षक राखेको खुलासा भएको छ। प्रधानाध्यापक भीमानन्द पाण्डेले स्थानीय पूर्णबहादुर विकालाई खेताला शिक्षकको रूपमा राखेको अभिभावकको भनाइ छ। पाण्डे विगत 6 महिनादेखि विद्यालय जानु भएको छैन। प्रामाणिक कार्यरत देखिएको भए पनि उहाँ विद्यालय नआई सदरमुकाम मार्तडी बस्दै आएको अभिभावकहरू बताउँछन्। आजको नागरिकमा खबर छ, पश्चिम डायरीमा जिल्ला प्रशासन बाँकीद्वारा चाडपर्वमा गुणस्तरीय सामग्री बेच्न आग्रह।
उद्योग वाणिज्य संघ नेपालगंज र उद्योग वाणिज्य संघ कोहलपुरलाई विशेष अनुरोध गरेर तपाईहरुले आफ्ना ग्राहकहरुलाई आकर्षित गर्ने योजनाहरु ल्याउनुस्, एक्सपायरी डेट अथवा म्याद गुज्रेका वस्तुहरु नबेच्नुस् भन्ने किसिमले हामीले अनुरोध गरेका छौं।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363।
भर्ना खुल्यो भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बिबिएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्रीसम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज, बाँकी। सम्पर्क नम्बर 081-5795 र 521-075। दशैंको शुभ उपलक्ष्यमा सञ्जित ज्वेलर्स र टिसा ज्वेल्स एन्ड डायमन्ड्सको सहकार्यमा एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम हुन गइरहेको हुँदा यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। मिति यही असोज 1, 2 र 3 गते। एक्जिबिटेसन एन्ड सेल्स कार्यक्रम भरि प्रत्येक टिसाको हरेक 1,00,000 र 100,000 माथिका हिराका गहनाहरूको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउन चाहन्छौँ।
ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-5231828।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz को प्रस्तुति पश्चिम डायरी में विश्राम पछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा विगतका वर्षहरूमा जस्तो चाडपर्वलाई लक्षित गरी छुट्टै सुफत मूल्यको पसल सञ्चालनमा नआउने भएको छ। यसपालि साल ट्रेडिङ कर्पोरेसन नेपालगञ्जले आफ्नै कार्यालयबाट नुन र चिनी सुपथ मूल्यमा बेचिरहेको छ भने बाँकेको पिपरी स्थित दुग्ध विकास संस्थानले घिउ सुपथ मूल्यमा बेचिरहेको छ। यसपालि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घको पहलमा व्यापारीहरूलाई सुपथ मूल्यमा र गुणस्तरीय सामग्री बिक्री गर्न आग्रह गरिएको छ। थप कुराकानी गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी।
बाँके जिल्लामा चाडपर्वको बेलामा उपभोक्ताहरूको हित संरक्षण गर्ने र अलिकति उपभोक्तालाई सहायता पुर्याउने हिसाबले हामीले सरकारी क्षेत्रका संस्थानहरूले उपलब्ध गराउने सेवामा विशेष छुट दिएर कार्यक्रमहरू सञ्चालन गर्ने प्रक्रिया सुरु भएको छ। साल ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ कम्पनी लगायतका संस्थाहरूले सुपथ मूल्य अथवा चाहिँ आफ्नो सेवामा छुट दिएर ग्राहकका योजनाहरू बनाइरहेको अवस्था छ भने अरू निजी क्षेत्रका संस्था अथवा सप्लायरहरूलाई, आपूर्तिकर्ताहरूलाई हामीले विशेष अनुरोध गरेर दसैँ तिहारको बेलामा आर्थिक गतिविधिहरू बढी हुने र उपभोक्तालाई पहिलो प्राथमिकता दिएर कार्य आफ्ना चाहिँ योजनाहरू ल्याउनुहोस् भनेर अनुरोध गरेको अवस्था छ।
बाढी प्रभावित क्षेत्रमा पनि यो सुपथ मूल्यका पसलहरू खोलिने भनेर कुरा भएको थियो, के छ?
निजी क्षेत्रलाई त जिल्लाव्यापी नै सबै निजी क्षेत्रका आपूर्तिकर्ताहरूलाई विशेष अनुरोध गरेको अवस्था हो। जहाँसम्म सरकारी संस्थानहरूले बाढी प्रभावित लगायत धेरै क्षेत्रहरूमा सुपथ मूल्यका पसलहरू खोल्ने भन्ने कुरा हो। हामीले नेपाल खाद्य संस्थानलाई, खाद्य संस्थानको आफ्नो जे जे वस्तुहरू आपूर्ति हुन्छ तिनी वस्तुहरूको सुपथ मूल्यको पसल स्थायी रूपमा अथवा घुम्ती सेवाको रूपमा बाढी प्रभावित क्षेत्रमा पनि सञ्चालन गर्न भनेर निर्देशन दिएका छौँ। जहाँसम्म लाग्छ त्यहाँ कार्यक्रम सुरु भएको हुनुपर्छ जस्तो मलाई लाग्छ।
अब यो सुपथ मूल्यका पसलहरू पनि चिनी र नुनको विशेष गरेर चाहिँ यो खोलिने हुन्छ के छ अप्ठ्यारो?
ती प्रतिस्पर्धी वस्तुहरूलाई हामीले अहिले छुट दियौँ भने त्यसको असरहरू धेरै जान सक्छ। पेट्रोलियम पदार्थ भन्नुहोस् अथवा कुनै विलासिताका वस्तुहरू भन्नुहोस् त्यसमा अहिले छुट दिएर सञ्चालन गर्ने हो भने सरकारले त्यसको करको भार बेहोर्नुपर्ने भएको हुनाले त्यसमा सक्दैन। तर विभिन्न निजी क्षेत्रहरूले आफूले बिक्री वितरण गर्ने सप्लाई गर्ने वस्तुहरूमा उपभोक्ताहरूलाई केही विशेष सहुलियत दिएर आफ्नो केही प्रतिशत र केही हिस्सा छुट दिएर उपलब्ध गराइरहेको अवस्था चाहिँ छ।
अब अघि पनि भन्नुभयो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोलपुर उद्योग वाणिज्य सङ्घसँग चाहिँ आग्रह गरेर कम छुटमा चाहिँ सञ्चार गर्न आग्रह गरेका छौँ। यो आग्रहले मात्रै होला या उहाँहरूलाई केही त्यस्तो निर्देशन जस्तो पनि दिनुभएको छ?
हाम्रो खास चासो भनेको के हो भने उपभोक्ताहरू नठगिउन्, उपभोक्ताहरूले गुणस्तरीय सेवा प्राप्त गरून्, भनेको बेलामा समयभित्रै सेवा र वस्तुहरू प्राप्त गरून् भन्ने हाम्रो ध्येय भएको हुनाले त्यस्ता वस्तु आपूर्ति गर्ने हाम्रा आपूर्तिकर्ताको यो छाता संस्था सङ्गठन उद्योग वाणिज्य सङ्घ नेपालगञ्ज र उद्योग वाणिज्य सङ्घ कोहलपुरलाई विशेष अनुरोध गरेर तपाईँहरूले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्ने योजनाहरू ल्याउनुहोस्, मूल्य सूचीहरू टाँस्नुहोस्, गुणस्तरीय वस्तुहरू आपूर्ति गर्नुहोस्, कुनै पनि हालतमा उपभोक्ताहरू ठगिने वातावरण निर्माण नगर्नुहोस्, एक्सपायरी डेट अथवा म्याद गुज्रेका वस्तुहरू नबेच्नुहोस् भन्ने किसिमले हामीले अनुरोध गरेका छौँ र यसको बर्खिलाप भएको पाइएमा हामीले कारवाहीको प्रक्रिया पनि अगाडि बढाउँछौँ। अहिले बजार अनुगमन टोली बजारमा खटिएर दिनदिनै जस्तो बजार अनुगमन गरिरहेको अवस्था छ। नापतौलका क्षेत्रमा तरकारी र चाँडै सड्ने सामानहरूका क्षेत्रमा मासु पसलहरू, औषधि पसलहरू र बस व्यवसायमा हुने विकृतिहरू यी सबै नियन्त्रण गर्नको लागि प्रशासनिक संयन्त्र संयुक्त अनुगमन टोली खटिएर बजारको अनुगमन गरिरहेको छ र हामीलाई दिनदिनै जानकारी आएअनुसार केही कारबाहीको दायराभित्र पनि परेका छन् र केही सामान्य किसिमको संशोधन गरेर हामीले चाहिने उनीहरूलाई सञ्चालन गर्न अनुमति पनि दिइरहेका छौँ।
र अन्त्यमा चाहिँ यो प्रायःजसो पसलहरूमा एकरूपता छैन मूल्य सूचीमा र उहाँहरूले ग्राहकहरू देखिने ठाउँमा पनि राख्नु हुँदैन, अब यसलाई एकरूपता कायम गर्नका लागि प्रशासनले के गर्छ?
यो मूल्य सूची टाँस्ने भन्ने उपभोक्ता संरक्षण ऐनमा पनि भएको व्यवस्था हो र ग्राहकहरूले मूल्य जानकारी पाउने ग्राहकको अधिकारको कुरा पनि हो, त्यो कुरालाई सुनिश्चित हुनुपर्छ भनेर हामीले मूल्य सूची समावेश गरेर आफ्ना पसलहरू अथवा सेवा सञ्चालन गर्न अनुरोध गरेका छौँ। त्यसलाई वाणिज्य कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ। हाम्रो यो अहिलेको अनुगमनले पनि मूल्य सूचीलाई कडा रूपमा हेर्न निर्देशन भएकै छ। ग्राहकहरूले अथवा उपभोक्ताहरूले आफूले चाहिँ सन्तुष्टि हुने किसिमले मूल्य तिर्नुपर्छ, उपभोक्ता सन्तुष्टि हुने किसिमले मूल्य कायम हुनुपर्छ भन्ने पनि हाम्रो मान्यता हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी र कमला हमाल। अब अर्को सन्दर्भ, विद्यार्थीसँग जबरजस्ती चर्को शुल्क असुल्ने नेपालगञ्जको एक विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरिदिएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 धम्बोजी स्थित मनकामना इङ्ग्लिस मिडियम स्कुलमा विद्यार्थी संगठनले हिजो तालाबन्दी गरेका हुन्। स्कुलले एसई पास गरेका विद्यार्थीबाट चारित्रिक प्रमाणपत्र दिए बापत चर्को शुल्क असुलेको र विद्यार्थीलाई धम्काएको आरोप लगाउँदै विद्यार्थी संगठनले तालाबन्दी गरेको बताइएको छ। उक्त बोर्डिङ स्कुलले विद्यार्थीबाट चारित्रिक प्रमाणपत्रको 5,000 र एसई परीक्षामा सहयोग गरे बापत 5,000 गरी 10,000 रुपियाँ शुल्क असुलेको विद्यार्थी संगठनको जिकिर छ। शुल्क दिन नमान्ने विद्यार्थीलाई स्कुलले धम्क्याउने गरेको आरोप पनि लगाइएको छ। सद्भाव दैनिकमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको माताहतमा रहेको नेपालगञ्जको त्रिवेणी मोड नजिक बागेश्वरी मन्दिर पार्कदेखि पूर्वमा रहेका पसल सङ्ख्या कति र प्रति महिना दस्तुर शुल्क कति र हालसम्म ती पसलबाट कति रकम सङ्कलन भएको छ भन्ने विषयमा सूचना माग गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 3 मुनिदेवी बनिनी र नेपालगञ्ज 7 अधिवक्ता विश्वजित तिवारीले संयुक्त रूपमा सूचना माग गर्नुभएको हो। प्राप्त सूचनाको आधारमा 2068 सावनदेखि माघ महिनासम्म पसल सङ्ख्या 33, दस्तुर प्रति महिना प्रति पसल 500 बुझ्दा जम्मा रकम 115,500 रुपियाँ र 2069 फागुनदेखि 2071 चैत्र महिनासम्म पसल सङ्ख्या 33, दस्तुर प्रति महिना प्रति पसलबाट 1,000 गरी पैसा उठेको छ तर उक्त रकम कहाँ खर्च भएको बारेमा थाहा नभएको खबर छ। यसरी अध्ययन गर्दा हालसम्म 33 लाख 31 हजार रुपियाँ रकम उठेको पाइएको छ। सो रकमलाई सही सदुपयोग गरेको भए सो क्षेत्रमा अत्याधिक चिल्ड्रेन पार्क स्थापना गर्न सहज हुने जनाइएको छ।
शारीरिक रूपले अशक्त रहनुभएका पञ्चलाल थारूको सहायता सामग्री बाढीले बगाएपछि एक महिनादेखि हिँडुल गर्न उहाँलाई समस्या भइरहेको छ। साउन अन्तिम साता गाउँमा बाढी पसेपछि राप्ती सुनारी गाउँपालिका साथ फतेपुर विषमपुरका 55 वर्षे पञ्चलालले मुस्किलले ज्यान जोगाउनुभयो तर आफ्नो सहायता सामग्री ट्राइसाइकल पनि गुमाउनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सावन अन्तिम साता बबईमा आएको बाढेका बेला साहसिक काम गरेको भन्दै बारबर्दिया सिवनीका कृष्ण कुमारी खड्कालाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरीले एक कार्यक्रम गर्दै खड्कालाई 25,000 नगद सहित सम्मान गरेको खबर नागरिकमा छापिएको छ। पश्चिम डायरीमा स्थानीय तहलाई पारदर्शी बनाउने बारे नागरिक प्रतिक्रिया
खरिद निर्देशिका ऐनलाई चाहिँ ठेकेर काम गर्नु पर्यो र बेला बखत चाहिँ त्यसको सार्वजनिक सुनवाई पनि हुनु पर्यो, त्यो परिपारी भयो भने व्यवस्थित होला।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तहले कार्यालय व्यवस्थापनका क्रममा आर्थिक रकम अनियमितता गरेको आरोप लागेको छ। बाँकेका केही वडा कार्यालयदेखि गाउँपालिकाले बिलमा मूल्य बढाएको खुलासा भएको हो। यसैबीच हामीले स्थानीय तहलाई पारदर्शी बनाउने बारे नागरिक प्रतिक्रिया संकलन गरेका छौँ। सुनौ साथी शम्भु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
जयन्ती खत्री, अब स्थानीय तहमा पारदर्शी र निष्पक्ष गराउनको लागि स्थानीय तहका जनप्रतिनिधि मात्रै नभएर स्थानीय तहका बुद्धिजीवी, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूको पनि एउटा निगरानी समूह बनाएर त्यो सामान खरिद गर्दाखेरि ती व्यक्तित्वहरूको पनि त्यहाँ समावेशी भयो भनेपछि पारदर्शी हुन्छ होला जस्तो लाग्छ।
टिकाराम सिवेदी, जनता नै चेतनशील भइदिए भने उनीहरूबाट डराएर पनि उनीहरू चाहिँ त्यस्तो गर्थेन। नियन्त्रण गर्नको लागि त अब चाहिँ सरकारले प्रशासन सम्बन्धी कुराहरूमा चाहिँ बढी चाहिँ जागरुक भएर चाहिँ बेला बेलामा चाहिँ यसको चाहिँ चेकिङ चाहिँ प्रक्रिया होइन गर्नुपर्ने जस्तो मान्छु भन्छ।
गोमा थापा, जुन शब्द उहाँहरूले भन्नुभएको थियो भोट माग्ने बेला, त्यसै गरेर जनताहरूको घर दैलोमा गएर उहाँहरूको समस्याहरूलाई बुझेर उहाँहरूको समस्याहरू के छ, बाटोघाटोको लागि त्यो पोल बत्ती बिजुली आर्थिकदेखि लिएर शिक्षासम्ममा उहाँहरूले जुन बोल्नु भएको थियो त्यो चाहिँ घर घरमा टोल टोलमा गएर भएर चाहिँ पुरा गर्नुपर्छ। त्यो भयो भने चाहिँ पारदर्शी हुन्छ जस्तो लाग्छ मलाई।
बुद्धि प्रसाद बन्जाले, सामान खरिद गर्दाखेरि विभिन्न पसलबाट कोटेसन पत्र ल्याएर कोटेसनको आधारमा सबभन्दा सस्तो हुनेलाई पास गर्नु पर्यो, त्यो अनुसार चाहिँ खरिद बिक्री गर्नु। खरिद निर्देशिका एन हुन्छ, त्यही खरिद निर्देशिका एनलाई चाहिँ टेकेर काम गर्नु पर्यो र बेला बखत चाहिँ त्यसको सार्वजनिक सुनवाई पनि हुनु पर्यो। त्यो परिपारी भयो भने व्यवस्थित होला।
धनीराम जी, स्वच्छ छयुवाएका व्यक्तिहरू त्यहाँ हुनुपर्छ, जो घुसखाने चलन छ त्यसलाई अन्त्य गर्नुपर्छ। त्यो एउटा कलबोर्ड बनाउँछ, 10 लाख लाग्छ, उनीहरू 30 लाख बनाउँछन् र त्यो बिल बढाएर खान्छन्। त्यो चाहिँ अन्त्य गर्नका लागि हामीले पारदर्शी रूपले पुरा हिसाब चुस्त दुरुस्त गर्ने, तर त्यो त सरकारले नीति बनाउनु पर्छ। सरकारको नीति भयो भने हुन्छ।
जाजरकोट डोल्पास रखण्ड अन्तर्गत रुकुमको थेपारे चिसापानी सडकमा यात्रा गर्दै गरेकी भेरी नगरपालिका 4 गैरी खालिकी सुजता वाग्ले ड्राइभ भरी सिटमा 4 यात्रु कोचिएर बसेको देख्दा डराउनु भयो। 4 सिटको क्षमता भएको गाडीमा 18 जना यात्रु थिए। अझै यात्रु कोच्दै गरेको देखेपछि उहाँ हैरान हुनुभयो। यात्रुको ज्यानभन्दा पैसा प्यारो भएछ। उहाँले साथीसँग गुनासो पोख्नुभयो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपाल मानव धर्म सेवा समिति भेरी अञ्चल आश्रमले आगामी असोज 5 गतेदेखि 13 गतेसम्म नेपालगञ्जमा श्रीमत देवी भागवत नवाह भक्ति ज्ञान यज्ञ आयोजना गर्ने भएको छ। आयोजनाबारे जानकारी दिन हिजो आश्रमले आयोजना गरेको पत्रकार भेटघाटमा महात्मा नन्दनी बाईले आध्यात्मिक र भौतिकतालाई एकसाथ अगाडि बढाउन जरुरी रहेको धारणा राख्दै शान्ति र सद्भावपूर्ण समाजका लागि ज्ञान यज्ञ महत्त्वपूर्ण रहेको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश नम्बर 2 को निर्वाचन तयारी अन्तिम चरणमा पुगेसँगै बाहिर रहेका मतदाता जिल्ला फर्कने क्रममा छन्। तर रौतहटको गौरबाट व्यापारको सिलसिलामा रोल्पा पुग्नुभएका करिब दर्जन मतदाता भने जिल्ला फर्किएका छैनन्। नवीन लोचन मगरले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
नेपाल विद्युत प्राधिकरणले सल्यानमा 33 केभीए विद्युत लाइन परीक्षण गरेको छ। श्रीनगर सबस्टेसन निर्माण भएपछि 33 केभीए लाइन परीक्षण गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको खबर नागरिकमा छापिएको छ। उता कान्तिपुरमा चरीचरणमा गएका 7 नेपाली गोठालालाई भारतीय वन रक्षकले पक्राउ गरेपछि नेपाल प्रहरीले उद्धार गरेको खबर छ। यो बर्दियाको खबर हो। यस्तै सरकारले द्वन्द्व पीडित महिलालाई बेवास्ता गरेको पीडितले गुनासो गरेका छन्। नेपालगञ्जमा द्वन्द्वबाट प्रभावित राहतबाट वञ्चित भएको पहिचानका लागि सरकारले ध्यान नदिएको, स्थानीय तहमा पीडितलाई लक्षित गरी कुनै कार्यक्रम तर्जुमा नगरिएको उनीहरूले बताएको खबर आज कान्तिपुरमा छापिएको छ।
बाढीग्रस्त क्षेत्र बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 र 7 फतेपुरमा अपाङ्गता भएका व्यक्तिका लागि शारीरिक पुनर्स्थापना शिविर सञ्चालन गरिएको छ। सद्भाव दैनिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, लागु औषध नियन्त्रणको उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 का बिन्दा खरेलको विचार।
लागु औषधि नियन्त्रणको लागि त सबभन्दा पहिला त देशमा आर्थिक स्थिति मजबुत हुनु पर्यो, किनभने लागु औषधि ओसार पसार गर्दाखेरि उनीहरूलाई चाहिँ त्यो कारोबार गर्दाखेरि बढी पैसा पाउने आशाले गर्दाखेरि मान्छे त्यो पेसामा आश्रित भएको र त्यो बन्द गर्नको लागि प्रशासनको पनि ठुलो भूमिका हुन्छ। उनीहरूले चाहे भने प्रशासनले छिटै बन्द पनि गर्न सक्छन् र यो खास गरेर स्कुल कलेज पढ्ने विद्यार्थीहरूबाट बढी सेवन गर्ने र बिक्री वितरण गर्ने गरेको हामीले पनि यो समाजमा थाहा भएको कुरा हो। यसको लागि स्कुल कलेजमा पनि परामर्श गर्नुपर्छ, जनचेतना दिनुपर्छ, प्रशासनले पनि अलिकति टाइट गर्नुपर्छ र देशमा आर्थिक विकास मजबुत भएर सबैले रोजगारी पाए, आर्थिकबाट उनीहरू वञ्चित भएन भनेदेखि यो स्वत निर्मूल हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
टेम्पो र अटो रिक्सा चालकले सवारी चालक अनुमति पत्र अनिवार्य लिनुपर्ने अदालतको आदेश। राष्ट्रिय अनुसन्धानको जागिर लगाउने नाममा बाँकेमा 2 करोडको ठगी।
दशैंका लागि कर्णालीमा चामल ढुवानी तीव्र। सुर्खेतका बाढी पीडितको दशैं यो वर्ष पनि त्रिपालमै।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र हात्तीको संख्या बढ्दै। कञ्चनपुरमा 13 वर्षीय स्कुले बालकको मृत्युपछि तनाव।
र चन्द नेतृत्व माओवादीद्वारा अपहरित रोल्पा थवाङ गाउँपालिका अध्यक्षको खोजी जारी। महेन्द्रनगरको गड्डा चौकी भन्सार नाकामा एक्सरे मेसिन जडान।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज भाद्र 31 गते शनिबार, सेप्टेम्बर 16 तारिक, आशीवन कृष्ण एकादशी तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।